नमस्कार। रेडियो कार्यक्रम प्रकृतिमा स्वागत छ। म हो दीप्ति विश्वकर्मा र मलाई प्राविधिक कक्षबाट सहयोग मिलेको छ मित्र प्रवीण सुवेदीको। आज रेडियो कार्यक्रम प्रकृतिको तेस्रो श्रृङ्खला हो। रेडियो कार्यक्रम प्रकृति राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाको सहयोगमा चितवनको माडी स्थित स्वदेश एफएम 93.2 मेगाहर्जले उत्पादन गरेको हो। श्रोता साथी, रेडियो कार्यक्रम प्रकृतिमा अब प्रस्तुत छ रेडियो नाटक। रेडियो नाटक खण्डमा हजुरबुवा र हजुरआमाको अन्तरसंवाद धारावाहिक रूपमा प्रस्तुत हुन्छ। उहाँहरूले आज जंगल छेउमा बसोबास गर्ने वा जंगल नजिकै घर रहेका गाउँलेहरूले वन्यजन्तुको आक्रमणबाट जोगिन ध्यान दिनुपर्ने कुराहरूका विषयमा कुराकानी गर्दै हुनुहुन्छ। हजुरबुवाको भूमिकामा स्वदेशकर्मी दुर्गा बहादुर कुँवर र हजुरआमाको भूमिकामा स्वदेशकर्मी शर्मिला लामिछानेले अभिनय गर्नु भएको हो। तपाईँ पनि सुन्नुहोस् न है।
सालको पाता टोपरी हुनी यबरै नहुनी सल्लाइको तिम्रो मुया कति छ कति यबरै नलाउ पछि हल्लाइको।
होइन बुढी, को अर्काको हल्लामा लागि आछ र अब यस्तो यस्तो गीत गाइरहेछौ? खै मैले त कुरै बुझ्न सकिनँ त।
अब राम्रै गायिका त अब हुनलाई स्वर पनि हुनु पर्यो। अब गाउँ पाखा घरमा गाउने गीत यस्तै त हुन् नि। त्यसै गाएको भन्दैमा हल्लाकै पछि लगाएको भनी त हुँदैन नि।
अब बुढीको स्वर फेरि साह्रै मिठो छ। अब जङ्गलबाट झर्ने ती मृग बँदेल पनि लट्ठै पर्लान् जस्तो छ क्या तिम्रो स्वर सुनेर।
नजिस्काउन बुढा, बेला न को बेला जिस्किन् क्या तिमी फेरि। आफूलाई यहाँ जङ्गलको आँडा घर छ, जङ्गली जनावरले दुःख दिएर हैरान्छ, कसरी बस्ने क्यार्ने भन्ने मेसो छैन तिमी फेरि।
अब जङ्गलकै आडमा बसेपछि त अलिअलि सावधानी त अपनाउनै पर्यो नि बुढी।
त नै बुढा, यसो बरु सावधानीका बारेमा केही जाने आछौ भने मलाई पनि सुनाऊ न भाइ।
अब साँझ परेपछि बाहिर ननिस्कने, निस्कनै परे टर्च लाइट लिएर सतर्कता अपनाएर निस्कने गर्नुपर्छ के।
ओ ठिक भन्यो बुढा तिमीले। साँझ अबेरसम्म मैले पनि केटाटीलाई चाहिँ घर बाहिर खेल्न चाहिँ दिन्न है। साँझ परेपछि वन्यजन्तुहरू पस्न नसक्ने गरी चाहिँ ढ्याल ढोका पनि बन्द गर्ने गर्छु। अलिअलि कुरा त मैले पनि जाने आछु।
अब त्यति मात्र नभएर घरको वरिपरि झाडी तथा घाँसहरू सफा गर्ने, जसले गर्दा वन्यजन्तुहरू लुक्न पाउँदैनन्, यो कुरा पनि गर्न पर्यो नि।
अनि अर्को कुरा, घर बाहिर जङ्गलतिर फर्काएर बत्ती बालेर राख्ने, अनि वन्यजन्तुहरू उज्यालोको कारण घरसम्म आउन डराउँछन्, अनि आइहालेमा पनि देख्न सजिलो हुन्छ।
ठिक भन्यौ बुढी। त्यसै गरी सकभर घर गोठ वन्यजन्तु छिर्न नसक्ने गरी पक्की बनाउनु पर्छ के।
अनि अर्को कुरा पनि, घर पालुवा जनावरहरू बाघ वा चितुवा छिर्न नसक्ने गरी चाहिँ गोठभित्र पनि सुरक्षित गरी राख्नुपर्छ है।
त्यसै गरी आफ्नो घरमा चर्पीको व्यवस्था गर्नुपर्छ। अब घर बाहिर दिसा पिसाब गर्न जाँदा गैँडा बाघ चितुवा जस्ता वन्यजन्तुले मानिसलाई आक्रमण गरेको वा मारेको प्रशस्त उदाहरण पाइन्छ, त्यसैले सावधानी अपनाउनु पर्छ के।
लो ठिक भन्यौ। अनि अर्को कुरा पनि सुन, सामुदायिक वनभित्र जाँदा समूहमा जाने, जङ्गलको बाटो भएर विद्यालय जानुपर्ने भए आफ्ना केटाकेटीहरूलाई चाहिँ एक्लै नपठाई समूहमा पठाउने, सामुदायिक वनमा पनि बिहान सबैले वा साँझ परेपछि नजाने, यति कुरा चाहिँ बुझिराख्न पर्छ।
त्यसै गरी गाउँमा बाघ चितुवा वा अन्य वन्यजन्तुले मान्छेले आक्रमण गरेमा तुरन्त नजिकका अन्य गाउँमा पनि खबर गर्नुपर्छ के। अब त्यसो गर्यो भने अन्य मान्छेहरूले पनि थाहा पाउँछन्, अनि उनीहरू पनि सजग हुन्छन् नि त।
वन्यजन्तुले पुर्याएका जन्धनको क्षतिबारे सम्बन्धित निकायलाई यता शीघ्र जानकारी गराउने र रातका लागि पनि पहल पनि गर्नुपर्ने हुन्छ है।
अनि के हामी जङ्गलको वरिपरि छौँ, हामीले कुकुर पाल्दा उपयुक्त हुन्छ, वन्यजन्तु घर वरपर आए कुकुरले सावधानी पनि गराउँछ नि।
सही कुरा भन्यो मेरो बुढाले, सही कुरा भन्यो। ल आज चाहिँ यही खुसीमा तिमीलाई चाहिँ म मिठो खाजा बनाएर खुवाउँछु है त। ल
हेर यी बुढी फुरुक्कै भइसिन्, आज चाहिँ मिठो मिठो खाना पाइएला जस्तो छ।
बाबा हेर न फेरि, कहिले पो मैले पकाएर खुवाएको छैन र। ल बो धेरै नडिस्क, गई म पकाउन।
हाटे बाघबारे जानौ, बाघ संरक्षणमा सहयोग गरौ।
बिरालो प्रजातिको सबैभन्दा ठुलो जनावर पाटे बाघ एक आकर्षक, लजालु र शक्तिशाली मांसाहारी जङ्गली जनावर हो। 100 वर्ष अघि करिब 1 लाखको संख्यामा रहेका बाघ हाल नेपाल सहित एसियाका 13 देशमा 5,000 भन्दा कम संख्यामा छन्। वासस्थान विनाश, चोरी सिकारी तथा बाघको अङ्गहरूको अवैध व्यापार जस्ता कारणले बाघको अस्तित्व संकटमा छ।
बाघहरू मान्छेको उपस्थिति कम हुने घना जङ्गल तथा घाँसे मैदान क्षेत्रमा बस्न रुचाउँछन्, तर कहिलेकाहीँ घाइते, बुढो वा अशक्त बाघहरू जङ्गली जनावर शिकार गर्न नसक्दा सजिलै आहारा खोज्दै बस्ती छेउ आउने, गाईवस्तु मार्न सक्ने र मान्छेलाई समेत आक्रमण गर्ने गर्छन्। जंगल छेउ बस्ने हामीहरूले बाघका आनी बानी बारे जानकारी राखेमा बाघबाट सुरक्षित रहन सकिन्छ, बाघ संरक्षणमा सहयोग गर्न सकिन्छ।
रेडियो कार्यक्रम प्रकृतिको आजको श्रृङ्खलामा राष्ट्रिय प्रकृति संरक्षण कोष केन्द्रीय कार्यालय काठमाडौँका प्रोग्राम डाइरेक्टर एवं बाघ विशेषज्ञ डाक्टर चिरञ्जीवी प्रसाद पोखरेलसँग स्वदेशकर्मी देवनारायण शाहले गर्नुभएको कुराकानी अबको क्रममा प्रस्तुत गर्दछौँ।
डाक्टर सर नमस्ते, स्वागत छ।
नमस्ते।
अहिले बाघको संख्या नेपालले चाहे अनुसार दोब्बर भइसकेको अवस्थामा आगामी योजनाहरू के बनाएको छ, के छ नेपालको बाघको व्यवस्थापनको विषयको चाहिँ रणनीतिक योजना चाहिँ?
वास्तवमा यो अहिले नेपाल सरकारले जुन गणना 2022 जुन गर्यो त्यसपछि चाहिँ नि जुन एउटा तथ्याङ्क आयो त्यसले चाहिँ नि उत्साहजनक बाघको संरक्षणको हिसाबले चाहिँ उत्साहजनक नै छ। र त्यसबाट आएको जुन अघि भन्नु मानव र वन्यजन्तुको एउटा स्व अस्तित्वको कुराहरूमा के छ भनेर कुरा गर्दा र हाम्रो रणनीति के छ भोलिको कुरा गर्दाखेरि चाहिँ नि वास्तवमा हामीले मानव र वन्यजन्तुको द्वन्द नै न्यूनीकरण गर्नु नै मुख्य एउटा चाहिँ नि हाम्रो अहिले अहिलेको रणनीति हो जस्तो लाग्छ। र नेपाल सरकारले त्यही अनुसार नै प्रोग्रामहरू र एउटा प्लानिङहरू र पोलिसीमा पनि एड्रेस गरेको अवस्था छ। र हामीले बाघको जुन सङ्ख्या छ त्यसलाई चाहिँ नि संरक्षण गरी र स्थानीय जनताहरू जुन संरक्षित क्षेत्र एउटा जुन तराईमा विशेष गरी चाहिँ सबै संरक्षित क्षेत्रहरूमा जुन बाघहरू रहने संरक्षित क्षेत्र छ त्यो क्षेत्रमा भएका बासिन्दाहरूलाई बढीभन्दा बढी हामीले कसरी सुरक्षित दिन गर्न सक्छौँ र अरूभन्दा पनि आयार्जनका कुराहरू बाघको संरक्षणसँग आयार्जन कसरी गाँस्न सकिन्छ र अहिले भएका जुन चुनौतीलाई चाहिँ कसरी न्यूनीकरण गर्ने मानव पनि क्षति भइरहेको अवस्था र के अरे पशुधनको पनि क्षति भइरहेको अवस्था यस्तालाई चाहिँ नि नेपाल सरकारले कसरी कन्ट्रिब्युट गर्छ र हामी जस्तो सङ्घ संस्थालाई पनि हामीले कसरी चाहिँ नि नेपाल सरकारलाई सहयोग गर्न सक्छौँ र त्यसरी चाहिँ नि हामीले चाहिँ नि सँगसँगै गर्ने कामहरू र नेपाल सरकारले कति कुराहरू प्रोग्राम्सहरू अनि प्रोजेक्ट्सहरू र हामीले फन्डहरू रेज गर्नलाई पनि नेपाल सरकारले सहयोग गरेको अवस्था छ। हामीले यहाँ स्वदेशबाट नभए विदेशबाट चाहिँ हामीले जुन रिसोर्सहरू आर्जन गर्नुपर्ने हुन्छ प्रोजेक्ट्सहरू डेभलप गर्न र त्यहाँका जनताहरूलाई चाहिँ सहयोग गर्न त्यसरी चाहिँ हामीले एक खालको सहयोगी भावनामा चाहिँ काम गरिरहेको र एउटा कोअर्डिनेसनमा चाहिँ हामीले काम गरिरहेछौँ र मूल त अहिले हामीले के गरेछौँ संरक्षणको त्यो द्वन्द न्यूनीकरण भन्दाखेरि हामीले अहिले विशेष गरी त नि त्यहाँ भएका बाघहरू आफ्नो वासस्थानदेखि बाहिर नआउनलाई के उपाय गर्नुपर्छ भन्ने एउटा क्वेसन छ। त्यसलाई चाहिँ नि त्यसको आहाराहरू चाहिँ प्रशस्त आहाराहरू प्रशस्त मात्रै नभएर चाहिँ नि स्वास्थ्य बढी चाहिँ नि के भन्छ यो हेल्दी प्रे भनौँ न एकदम हेल्दी प्रेलाई चाहिँ हामीले बढीभन्दा बढी चाहिँ हामीले त्यहाँ संरक्षण गर्न सक्यौँ या त्यसको बढी घनत्व बनाउन सक्यौँ भने चाहिँ नि बाघ डेफिनेटली हिसाबले बाहिर आउने कम हुनसक्छ। र अर्को चाहिँ नि भनेको अहिलेको प्रे र स्पेस मेटिङको लाई चाहिँ हामीले ध्यान दिएर गर्नुपर्ने प्रोग्रामहरू हुन्छन्। त्यसलाई चाहिँ वासस्थानको सुधारहरू जस्तो पोन्ड्सहरू लेकहरू ग्रासल्यान्डहरू त्यो चाहिँ प्रेलाई सपोर्ट गर्ने गरेर त्यो पछि चाहिँ कोर एरियामा हामीले गर्ने गरेर यस्ता खालका कार्यक्रमहरू छन् भने बाहिर भनेको चाहिँ बढीभन्दा बढी हामीले कसरी त्यहाँको स्थानीयहरूलाई चाहिँ एवेरनेस गर्ने यसको लागि जानकारी गराउने र आयार्जनका कुराहरू यो बाघको संरक्षणसँग कसरी गाँच्ने भन्ने मुख्य कामहरू भइरहेछ।
अब यहाँले भन्नुभयो जस्तै हेरी बाघ र मानिसको बिचको जुन असमझदारीको अवस्था छ कन्फ्लिक्टको अवस्था छ त्यसलाई न्यूनीकरण गर्ने समुदायको पाटोबाट कसरी त्यसलाई एडप्ट गर्ने कसरी बाघसँग सहस्तित्व बाँच्ने त
यस्तो छ। यो चाहिँ नि हामीले जस्तो बाघहरूको आनी बानी सबै कुरो बुझ्दाखेरि कस्तो छ भने बाघको वास्तवमा गर्ने भने उनीहरू जङ्गलभन्दा बाहिर जाने नेचर होइन तर अहिले केही छुटपुट चाहिँ देखिएको छ। त्यसकारण हामीले के बुझेछौँ भने हामीले त्यहाँको स्थानीयहरूलाई बढीभन्दा बढी एवेरनेस हामीले गराउनुपर्छ र उहाँहरूले नि के बुझिदिनु पर्यो भन्दाखेरि यो बाघ मात्रै नभएर जङ्गलमा गएपछि अरू जनावरको पनि चुनौती छ तर बाघलाई फोकस गरेर गर्दाखेरि बाघको वासस्थान हो यसमा हामी जाँदाखेरि हामी अलिक सजग हुनुपर्छ हामीले यसको बारे आनी बानीहरू बुझ्ने र जुन चाहिँ हामीले एवेरनेसको क्रममा हामीले गरिरहेछौँ त्यसलाई चाहिँ ध्यान दिएर होइन कति ठाउँमा त सामुदायिक वन दुनिया हुन्छ, हामीलाई जानै पर्ने हुन्छ, हाम्रो बाध्यता पनि छ, त्यो चाहिँ नि हामीले ध्यान दिनुपर्ने हुन्छ। यसको आनी बानी देखेर कुन समयमा हामी जान हुन्न, कुन ठाउँमा हामी जान हुन्न, कस्तो तरिकाले हामी मुभ हुनुपर्छ भन्ने कुरो चाहिँ नि हामीले अलिकति ज्ञान चाहिँ नि दिनुपर्छ वन जङ्गलभित्र छिर्नभन्दा अगाडि। र कानुनी रूपमा चाहिँ नि अब जान नहुने ठाउँमासम्म सकेसम्म नजाँदा राम्रो हुन्छ। र नजाने वातावरण कसरी बनाउने भनेको नेपाल सरकार, हामी जस्तो सङ्घ संस्थाले हामीले त्यहाँको स्थानीय जनतालाई वास्तवमा निड के हो त नि, किन उहाँहरू बाध्यता छ जङ्गलमा जानु भन्ने कुरामा चाहिँ हामीले ध्यान दिएर कार्यक्रमहरू हामीले लानुपर्छ। र केही कार्यक्रमहरू चाहिँ हामीले अहिले लगेका पनि छौँ, हिजो विगतका त्यही पनि गरेछौँ, अहिले नै गरेछौँ, तर पर्याप्त रूपमा नहोला। तर त्यसको लागि चाहिँ हामीले सहकार्य गरेर बाहिरको डोनरहरू देखेर नेपाल सरकारसँग पनि बसेर र अरू पार्टनर अर्गनाइजेसनहरूसँग पनि मिलेर हामीले काम गरिरहेको अवस्था चाहिँ छ।
अब समुदायका हिसाबले बाघले आक्रमण गर्न आइहाल्यो त्यस्तो अवस्थामा बच्ने, एउटा मानिस कन्फ्रन्टेसन भइहाल्यो भने बच्ने उपायहरू पनि त होला नि?
यस्तो छ, बाघले वास्तवमा भन्ने भने झ्याप्पै एट्याक गर्नु भनेको उसले मेरो आहारै हो कि भन्ठान्ने अवस्थामा हो। र कुनै पनि चिजहरू हामीले वन जङ्गल गर्दा निहुरिएर गर्नुपर्ने हुन्छ, घाँस दाउरा गर्दा या भनौँ न के भन्छ यो सागहरू जङ्गली होइन च्याउहरू यस्तो हामी कलेक्सन गर्न गइन्छ होइन वन जङ्गलमा जाँदाखेरि चाहिँ हामीले के ध्यान दिनुपर्छ भने हामी निहुरिएर गर्ने हुन्छौँ। निहुरिने बित्तिकै बाघले चाहिँ नि अलि होचो अवस्थामा त्यो देखेपछि उनीहरूले एट्याक गर्ने चान्स हाई हुन्छ। उभिएर हिँड्दाखेरि चाहिँ नि उभिएर ठाडै उभिएको अवस्थामा चाहिँ नि कम चान्स हुन्छ फेस टु फेस गरेर गर्दा, किनभने त्यो मेरो अनुभवले पनि भनेको हो। र अर्को चाहिँ नि कदम कदाचित त्यो बाघले भनौँ न त्यो जनावरले कुनै मानिसलाई मारेको छ कुनै अवस्था छ भने उसले चाहिँ नि एट्याक गर्ने चान्स हाई हुन्छ। त्यसकारण जहाँ चाहिँ नि त्यस्ता घटनाहरू भएछन् त्यो घटनामा चाहिँ नि गइदिनु भएन त्यो ठाउँमा, त्यसरी चाहिँ हामीले बुझ्नुपर्ने कुरो त्यो हुन्छ। र अर्को कुरो चाहिँ नि मैले अघि भने जस्तै त्यो बाघ आयो भने त्यस्तो अगाडि ठ्याक्कै झम्का भेट भयो भने पछाडि हट्दिने हेरेर, त्यस्तो भयो भने चाहिँ नि उनीहरूले एट्याक गर्ने चान्स एकदम कम हुन्छ। अरू जनावर र बाघमा अलिकति फरक त्यो छ, र उनीहरू जस्तै अलिकति पछाडि हटेर उ गर्दाखेरि आफै यता नआएर उनीहरू नै भाग्न सक्छन्, उनीहरू नै हट्न सक्छन् क्या, किनभने उनीहरूले डिस्टर्बेन्स चाहिँ नि एभोइड नै गर्न खोज्छ। त्यो चाहिँ नि बाघ एकदमै नेचुरल अवस्थामा छ भने, या भनौँ घाइते भएको हुनसक्छ, या त्यो बच्चासँग हुनसक्छ, या बुढो भएको हुनसक्छ, त्यसले चाहिँ नि अहिलेसम्म आहार चाहिँ नि नपाएको अवस्था छ भने त्यो बेलामा चाहिँ नि हाई चान्स चाहिँ एट्याक गर्ने हुन्छ। त्यस कारण यस्ता कुरा आनी बानीहरू बुझ्नुपर्ने हुन्छ जङ्गलमा जाँदा भन्न अघि मैले खोजेको कुरो त्यो हो। त्यो सब कुराहरूलाई चाहिँ हामीले ध्यान दियौँ भने चाहिँ नि हामी चाहिँ नि धेरै बच्न चाहिँ नि सक्छौँ, त्यसरी चाहिँ नि बस्नुपर्छ। यद्यपि हामीले यसरी भन्दाखेरि एकदम सजिलोपनमा भने जस्तो फिलिङ हुन्छ, तर त्यो होइन, त्यो हामीले व्यवहारमा त्यहाँ फिल्डमा जाँदाखेरि अलिक सतर्क भएर त गर्नुपर्छ। जस्तै मैले उदाहरणको रूपमा किन भन्छु भने हामीले जस्तो टुरिस्टहरू गएका हुन्छौँ, टुरिस्टहरू लिएर जान्छ, आयोजनको कुरा नि हुन्छ बाघ देखाउन त्यो जाँदाखेरि, त्यो के छ भन्दाखेरि नत्र त बाघ देख्दाखेरि बाघले आएर एट्याक गर्न सक्थ्यो नि त त्यहाँ पनि। त्यो नगर्ने कारण किन, हामी एवेर छौँ, हामीलाई त्यसको जानकारी छ अगाडि नै, हामी त्यसरी गएको मान्छे त रेरै मान्छे मरेको अवस्था छ नि त बाघले। तर त्यही भएर घाँस दाउरा हामी गर्न जाँदाखेरि हामीलाई अलिक कम ध्यान चाहिँ नि हाम्रो अन्त हुन्छ, त्यो ध्यान चाहिँ अन्त भएको हुनाले त्यो जनावर चाहिँ एट्याक गर्ने चान्स भएको। त्यही भएर हामीले चाहिँ नि दोहोरो आफ्नो काम होला, अब त्यो बाध्यता पनि छ हाम्रो, त्यो जाँदाखेरि हामीले एकदम सतर्क चाहिँ भएर काम गर्नुपर्ने चाहिँ हुन्छ। त्यसमा हुँदा त्यो सतर्क भइयो र हामी निहुरेर गर्ने हुन्छ सबै काम, निहुरेर गर्ने बित्तिकै उनीहरूले त आएर भन्ठानेर एट्याक गर्छ। अब एट्याक बाघले त नि एक झट्का दिने बित्तिकै मान्छे बाँच्ने चान्स कम हुन्छ, धेरै पावरफुल हुन्छ। त्यस कारण चाहिँ नि हाम्रो चाहिँ नि यो घटनाहरू भइरहेको हो, र अलिकति चाहिँ हामी यसमा सहज सतर्कता चाहिँ अप्नाउनै पर्छ एकदमै।
ओके भने डाक्टर साहब, अब जो जति पनि नरभक्षी बाघहरूलाई संरक्षण गर्ने हिसाबले केजिङ गरेको छ, थुनिएको छ, त्यसको व्यवस्थापन राष्ट्रिय प्रकृति संरक्षण कोषले गरि नै रहेको छ, कतिको जटिल छ त्यो काम, कतिको खर्चिलो छ त्यो काम?
यस्तो छ, यो चाहिँ नि वास्तवमा अब चुनौती छ नेपाल सरकारले। अब बाघ संरक्षण हाम्रो अब बाघ वन्यजन्तु संरक्षण गर्ने नै हाम्रो उद्देश्य हो, र त्यहाँका स्थानीय सबै कुरो मिलाएर सन्तुलन गरेर लाँदा, तर बाघको हकमा चाहिँ नि अब जुन बाघ चाहिँ नि समस्या भएको बाघ छ त्यसलाई चाहिँ नि अब ल्याउनै पर्ने हुन्छ, किनभने उसले घटना घटेको मानिस मारिसकेपछि त त्यो त च्यालेन्ज ठुलो भयो, त्यसलाई चाहिँ हामीले जङ्गलमा राख्नुभन्दा ल्याउनु भने त ल्याइसकेपछि हामीले मार्ने भन्ने हुन्न। त्यही भएर सर्टन पिरियड अब उनीहरूको आनी बानी होइन कस्तो छ के छ र त्यसलाई चाहिँ वास्तवमा हामीले राख्नैपर्छ। त्यो अहिले चाहिँ नेपाल सरकारले पनि अलिकति यसलाई चाहिँ रेस्क्यु सेन्टरहरू बनाएर होइन चाहिँ हामीले काम गर्नुपर्छ भनेर अहिले हामीले चाहिँ एकदम प्रिमिटिभ लेभलमा काम गरिरहेछौँ. तर नेपाल सरकार यसमा एकदम सजग छ र हामी पनि यसमा लागेर अरू पार्टनर अर्गनाइजेसन पनि लागेर यसलाई चाहिँ हामीले राम्रो व्यवस्था एकदम नेचुरल हेबिटेटको अवस्थामा गराएर हामीले गर्नुपर्छ भन्ने हामी सचेत पनि छौँ र हामी त्यसमा प्रयास पनि छौँ. हुँदाहुँदै पनि हामीसँग अहिले चिडियाखाना छ, सादर चिडियाखाना जुन चाहिँ हामीले नै व्यवस्था गरेछौँ, अहिले ल्याएर चाहिँ हामीले केही हदसम्म यहाँ म्यानेज गर्न सकेका छौँ. तर त्यो पनि अलिकति हामीले अब बढी सङ्ख्या भयो भने हामीलाई नै चुनौती छ, गाह्रो छ. त्यसकारण अहिले नेपाल सरकारले नै अब विभिन्न प्रोटेक्टेड एरिया संरक्षित क्षेत्रमा सानसानो एन्क्लोजरहरू बनाएर अहिले व्यवस्थित गरेको छ. भए पनि यो सँगसँगै चुनौती छ, किनभने त एउटा ठुलो जङ्गलमा छ नि विचरण गर्ने जनावर हो यो, त्यही भएर यसलाई चाहिँ हामीले त्यसै खालको वासस्थान बनाएर अहिले हामीले के डाइलगहरू गरिरहेछौँ, छलफल गरिरहेछौँ इन हाउस र एक्सपर्टहरूसँग भने हामीले बाघलाई चाहिँ यसरी खोरमा राख्नु हुँदैन, यसलाई चाहिँ हामीले चाहिँ उसलाई छुट्टै खालको रेस्क्यु सेन्टर, बाघ सेन्चुरी हुन्छ कि टाइगर सेन्चुरी हुन्छ कि होइन, त्यसरी चाहिँ ठुलो एरियालाई चाहिँ हामी एन्क्लोजरहरू बनाएर ठुलो एरियामा उसलाई छोड्नुपर्छ ताकि ऊ नेचुरल तरिकाले रहोस्. त्यो हिसाबले हामीले गर्न सक्यौँ भने चाहिँ जुन अहिले जुन चुनौतीहरू छन् चुनौतीलाई पनि हामीले एड्रेस गर्न सक्छौँ भन्ने छ.
कन्तमा डाक्टर साहब, अब आम हाम्रा श्रोताहरू दर्शकहरू जो हुनुहुन्छ, एनटिएनसीका तर्फबाट दिनुपर्ने सन्देश, यहाँको आग्रह भनाइ अनुरोध
वास्तवमा अब राष्ट्रिय प्रगति संस्थाको तर्फबाट भन्नुभयो, म एउटा एक्सपर्टको रूपमा पनि र संस्थाको रूपमा पनि भन्दाखेरि मैले वास्तवमा कति कुराहरू दुःखद घटनाहरू भएको छन् होइन, चाहिँ यो नदोहोरियोस् भन्ने हो. तर नदोहोरिनलाई चाहिँ हामीले चाहिँ जुन नेपाल सरकारले हामी जस्तो अनुसन्धानकर्ता होइन अनुसन्धान गरेर आएका कुराहरूमा यस्तो गर्नुहुन्न, यो गर्नुहुन्न, यसरी गर्दा हुन्छ, यो गरेर न्यूनीकरण हुनसक्छ भन्ने कुरामा अलिकति उहाँहरूले नै ध्यान दिनुभयो भने चाहिँ हामीलाई काम गर्नलाई नै सहज हुन्छ, उहाँहरूलाई नै सहज हुन्छ. यद्यपि त्यो सँगसँगै चाहिँ जुन सम्बन्धित संरक्षित क्षेत्रहरू छ त्यो एरियामा पनि गएर समन्वय गरेर होइन यस्तो हामीलाई समस्या छ, या कुनै पनि बाघ जनावर या कुनै चिज चाहिँ आफ्नो एरिया छेउछाउमा आइसक्यो भने चाहिँ इमिडिएटली इन्फर्म गरिदिने, इमिडिएटली इन्फर्म गरिदिएर चाहिँ हाम्रो टिमहरूले चाहिँ नि त्यहाँ सपोर्ट गर्न सक्नुहुन्छ होइन. हाम्रो टिमहरू हामी त जोइन्ट कामहरू गर्छौँ नेपाल सरकार हामी सँगसँगै, त्यो जोइन्ट टिमले चाहिँ हामीले सहयोग गर्न सक्छौँ.
श्रोता मित्र, अब भने हामी रेडियो कार्यक्रम प्रकृतिको आजको श्रृङ्खलाको अन्त्यमा आइपुगेका छौँ. यो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? सुझाव र प्रतिक्रियाका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र सौराहा, वा स्वदेश एफएम बसन्तपुर माडी चितवन, वा तपाईँले सुनिरहनु भएको रेडियोलाई नै सम्पर्क गर्न सक्नुहुन्छ, अथवा 0956 50 10 60 नम्बरमा फोन गरेर समेत जानकारी दिन सक्नुहुन्छ. हवस् त, कार्यक्रम प्रकृतिको अर्को श्रृङ्खलामा हाम्रो भेट हुने नै छ. आजको श्रृङ्खलाबाट कार्यक्रम उत्पादन युनिटका सम्पूर्ण साथीहरूसँगै म दिप्ती विश्वकर्मा पनि बिदा हुन्छु. नमस्ते, जय प्रकृति, जय संरक्षण.